यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड़को बजेट संघीय संसदमा पेश। सुशासन र आर्थिक रूपान्तरण बजेटको लक्ष्य आयकरको सीमा व्यक्तिगततर्फ 10 लाख पुर्याइयो। आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित हुने विश्वास। स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने सरकारको घोषणा। बजेटमा उल्लेखित विषय अर्थतन्त्रले धान्छ वा धान्दैन भन्ने कुराले कार्यान्वयन निर्धारण गर्ने प्रतिपक्षी दलहरूको प्रतिक्रिया। र इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताबारे अन्तिम निर्णय गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा सोडिम वाग्ले चालूतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पूँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गरिएको बताउनुभयो।
आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹1270 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पूँजीगत तर्फ ₹431 अर्ब 10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्था तर्फ ₹422 अर्ब 64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट ₹1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट ₹61 अर्ब 74 करोड़ बेहोर्दा ₹657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित रहने विश्वास लिएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्ले मुलुकमा राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएर वृहत आर्थिक सुधारको निर्णायक मोड़मा मुलुक उभिएको बताउनुभयो। उहाँले समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको र सुदृढ़ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसांख्यिक ठूलो पूँजीका रूपमा रहेको अर्थमन्त्री वाग्ले बताउनुभयो।
मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उकास्नु छ।
अर्थमन्त्री डाक्टर वाक्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याइएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताउनुभयो।
भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु।
अर्थमन्त्री डाक्टर वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउने संघीय मन्त्रालय 22 18 कायम भइसकेको अवस्थामा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन गर्न कुशल र जवाबदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उहाँले बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँसम्म हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण तथा दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने उहाँले बताउनुभयो।
कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च क्यामेरा टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाविएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ।
अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने गोरखकाली रबर उद्योग लगायतका 7 उद्योगमा सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी डिजिटल निर्यात र आर्थिक रूपान्तरणको जग निर्माण गर्ने बताउनुभयो।
सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष यस पहल शुरू गरेका छौं। काठमाण्डुको शिवचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौ। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहन गरिने उहाँले बताउनुभयो। नव उद्यम, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको बलियो आधार बनाउने घोषणा पनि अर्थमन्त्री वाग्लेले गर्नुभयो।
नवउद्यमलाई पहिचान, सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नवउद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु।
यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने, सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने, आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बजेट मार्फत घोषणा गरेको छ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रूपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्टरमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ। सरकारले आगामी वर्षदेखि शहरी सड़कको नियमित मरमत गरेर खाल्डामुक्त बनाउने व्यवस्था गर्ने, जड़ीबुटी तथा गैरकाष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। बजेटबारे प्रतिक्रिया दिनुहुँदै एमाले नेता एवं पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमा व्यवस्था गरिएका नयाँ प्रबन्ध तथा यसको विकास र आर्थिक वृद्धिले सबैलाई लाभ पुग्ने स्थिति हुन्छ या हुँदैन भन्ने विषय हेर्न बाँकी रहेको बताउनु भएको छ। डाक्टर खतिवडाले कर छूट दिएका विषयले अथवा सामाजिक सुरक्षामा गरिएका नयाँ प्रबन्धले तल्लो तहका मानिसलाई कति राहत दिन्छ भन्ने हेर्नुपर्ने बताउनुभयो। यसैगरी पूर्व अर्थमन्त्री जनार्दन शर्माले मध्यम वर्गको विकास गर्ने लक्ष्य र त्यसपछि रोजगारी वृद्धि गर्ने उद्देश्यमा बजेट केन्द्रित भएको बताउनुभयो। उहाँले बजेट कार्यान्वयन एवं सदुपयोग भएमा आर्थिक विकास, सुशासनका क्षेत्रमा सकारात्मक परिणाम देखिने आशा व्यक्त गर्नुभएको छ। नेकपाका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेट समग्रमा मिश्रित खालको भएको टिप्पणी गर्नुभएको छ। उहाँले बजेट वितरणमुखी भएकाले अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने कुरामा यसको सार्थकता निर्भर रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले बजेटमा लेखिएका भाषा शब्दहरू मीठा रहेको तर साधन स्रोतको सुनिश्चितता हुनुपर्ने बताउनुभयो। उहाँले कार्यान्वयनको सुनिश्चितता सबैभन्दा ठूलो कुरा रहेको बताउनुभयो। समग्रमा हेर्दा बजेट केही गर्ने उत्साहका साथ आएको उहाँको प्रतिक्रिया छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले बजेट क्रान्तिकारी भएको उल्लेख गर्दै स्रोत र कार्यान्वयनको पाटो सबैभन्दा महत्वपूर्ण हुने टिप्पणी गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 का अवसरमा हिजो सैनिक मंच टुडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल, सरकार, नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले प्राप्त राजनैतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो।
राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ।
गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश सभामुख, राज्यसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ आज मनाउन लागि 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभएको छ, महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताउनुभयो। उहाँले बसोबास असुरक्षित हुँदा, बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा, प्रभावित परिवारमा तनाव, चिन्ता र निरुत्साह जस्ता मानसिक समस्या बढ्दै गएको पनि बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने सम्भावित सम्झौताबारे अन्तिम निर्णय गर्न आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेको छ। व्हाइट हाउसको सिचुएसन रूममा भएको बैठकले कुनै नयाँ सहमतिको स्पष्ट विवरण सार्वजनिक नगरेको बीबीसीले जनाएको छ। ट्रम्पले इरानले कहिल्यै परमाणु हतियार नबनाउने सुनिश्चितता दिनुपर्ने, होर्मुज जलमार्गमा निर्वाध यातायात खुला गरिनुपर्ने तथा समुद्री मार्गमा राखेका बारूदी सुरुङ हटाइनुपर्ने शर्त अघि सार्नु भएको छ। यसअघि बिहिबार अमेरिका र इरान बीच 60 दिनका लागि युद्धविराम लम्ब्याउने तथा इरानको परमाणु कार्यक्रमबारे वार्ता शुरू गर्ने समझदारी बनेको अमेरिकी अधिकारीहरूले बताएका थिए। तर इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे कुनै वार्ता नभएको स्पष्ट पारेको छ। इरानको सरकारी समाचार संस्था फार्सले ट्रम्पका पछिल्ला अभिव्यक्तिलाई भ्रामक रहेको उल्लेख गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रूपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61 अर्ब 50 करोड र स्थानीय तहमा 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहमा 4 अर्ब 60 करोड र 8 अर्ब 93 करोड सम्म पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ। साथै प्रदेश र स्थानीय तहमा 3 अर्ब 82 करोड र 9 अर्ब 40 करोड विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ। सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ। लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्ने अर्थमन्त्री सोनिम वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो। बजेटले मोतीपुर मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छूट दिने व्यवस्था मिलाएको छ। सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यम स्टार्टअपका लागि अनुदान सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री सोनिम वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य ब्याङ्कमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै गोरखाली रबर उद्योग लगायत 7 वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध बजेटले गरेको छ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण अनुसार 2082 फागुनसम्म स्वीकृत कुल विदेशी लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकको संयुक्त अंश 34.1% पुगेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। अन्य मुलुकले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। 2082 फागुनसम्म उद्योग विभाग मार्फत अटोमेटिक रूटबाट 968 तथा अप्रुभल रूटबाट 6983 परियोजना सहित कुल 7951 परियोजनामा 6 खर्ब 25 अर्ब 58 करोड रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। त्रिभुवन विश्वविद्यालय र एयरबस फ्रान्स बीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने विषयमा सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बेस्टर मेयरले हस्ताक्षर गर्नु भएको हो।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
सूचना सन्देश अघि आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4 अर्ब 3 करोड़ बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाड़ीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 फन्ड लाइट जोड्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सूर्य मगरेले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटोल, लहान, धनगढ़ी र पोखरामा 2,000 क्षमताको इन्डोर कवर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोरेला रंगशाला र फाफला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाश प्राप्तपछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। त्यस्तै कर्णाली प्रदेशमा आयोजना हुने 10 र मधेशमा हुने 11 राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याइएको छ। नेपाल काभा महिला भलिबल च्याम्पियनशीप पदक विहीन भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा शुक्रबार सम्पन्न 3 स्थानका लागि भएको खेलमा भारतसँग नेपाल 3-1 सेटमा पराजित भएको हो। यो सँगै भारतले काँस्य पदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार 2 पटक पराजित भएको हो। यसअघि सम्म चरणमा भारतले 3-2 जित निकालेको थियो। यो पल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन। एसीसी महिला प्रिमियर कप नेपालले पहिलो खेलमा कतारसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसीसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकामा जेठ 20 बुधबार कतारसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहनेछ।
अझै बम अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। देशका तराई र पहाड़ी भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 25.6 र न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। अर्थमन्त्री डाक्टर सोडी मुवागलेद्वारा आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोड़को बजेट संघीय संसदमा पेश। सुशासन र आर्थिक रूपान्तरण बजेटको लक्ष्य, आयकरको सीमा व्यक्तिगततर्फ 10 लाख पुर्याइयो। आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित हुने विश्वास। स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने सरकारको घोषणा। बजेटमा उल्लेखित विषय अर्थतन्त्रले धान्छ वा धान्दैन भन्ने कुराले कार्यान्वयन निर्धारण गर्ने प्रतिपक्षी दलहरूको प्रतिक्रिया। र इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताबारे अन्तिम निर्णय गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको उच्चस्तरीय बैठक निष्कर्षविहीन। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।